अभी हम ईरान, हिंदुस्तान और पाकिस्तान से शाया होने वाले अखबारात की कुछ सुर्खियों और मकालों पर एक नजर डालेंगे, लेकिन एक मुख्तसर से ब्रेक के बाद। अखबारात के जायजे में सबसे पहले नजर डालते हैं ईरान से शाया होने वाले अखबार हमशहरी की कुछ सुर्खियों पर। ईरान ने तरक्की के लिए अपने अज़्म का ऐलान कर दिया, सदर मुमलिकत। सऊदी हुकूमत ने 3 शिया उलमा और इंसानी हकूक के एक कारकुन के मुल्क से बाहर जाने पर पाबंदी आयद की। शाम में इसराइल के जासूसी आलात बरामद। ये थी रोजनामा हमशहरी की कुछ अहम सुर्खियां जिसे हमने आपकी खिदमत में पेश किया। नाजरीन, रोजनामा हमशहरी ने अपनी सुर्खी ईरानी आवाम अपने इनकलाब के अहदाफ व मकासद के हसूल की राह पर गामजन है के जैल में लिखा है, 31 मार्च 1989 मुताबिक 12 फरवरी 1358 को ईरानी आवाम ने रेफरेंडम में शिरकत करके इस्लामी जमहूरी हुकूमत के हक में तकरीबन 100% वोट दिए थे। इस्लामी जमहूरिया ईरान में कौमी सलामती और खारजा पॉलिसी कमीशन के रुकन ने कहा है कि इस्लामी इनकलाब की कामयाबी के बाद 31 मार्च 1989 में इस्लामी हुकूमत के हक में आवाम के वोट से सारी दुनिया हैरत में पड़ गई थी। इस्माइल कौसरी ने कहा कि इस्लामी इनकलाब की कामयाबी के बाद आवाम का हर मैदान में मौजूद रहना जाहिर करता है कि ईरानी आवाम अपने इनकलाब के अहदाफ व मकासद के हसूल की राह पर गामजन है। उन्होंने कहा कि मिल्लत ईरान ने हजरत इमाम खुमैनी रहमतुल्लाह अलैह की क्यादत में इस्लामी इनकलाब के दुश्मनों की तमाम साजिशों को नाकाम बना दिया है। उन्होंने कहा कि आइंदा सदारती इंतखाबात में आवाम की भरपूर शिकस्त से एक बार फिर ये साबित हो जाएगा कि आवाम इस्लामी हुकूमत के हामी हैं। नाजरीन, रोजनामा हमशहरी के एक मजमून का उन्वान है, कोरिया में मुमकिन जंग, अमरीका जिम्मेदार। पेश खिदमत है इस मजमून के कुछ इक्तबासात। माहिरीन के मुताबिक अगर कोरिया में जंग हुई तो उसकी जिम्मेदारी अमरीका पर होगी। मगरबी तजिया निगार जेफ स्टनबर्ग का कहना है कि सवाल यह है कि क्या अमरीका एक सुपर पावर की शक्ल में कोरिया में कशीदगी को आलमी जंग में तब्दील करने का इरादा रखता है, जो एटमी जंग भी हो सकती है। इस वक्त फैसला शुमाली कोरिया को नहीं बल्कि अमरीका को करना है। शुमाली और जनूबी कोरिया के दरमियान शदीद कशीदगी के दौरान अमरीका ने कहा है कि वो शुमाली कोरिया की धमकी का संजीदगी से जायजा ले रहा है। अमरीका के कौमी सलामती कौंसिल के तर्जुमान का कहना है कि अमरीका शुमाली कोरिया की धमकी से आगाह हो चुका है, इसलिए वो इस धमकी पर संजीदगी से गौर कर रहा है और अपने इत्तेहादी जनूबी कोरिया से मुसलसल राबते में है। तहम उनका ये भी कहना था कि शुमाली कोरिया की इस किस्म की धमकियाँ नई नहीं हैं। शुमाली कोरिया के सरकारी इदारों के मुश्तरका बयान में कहा गया है कि जनूबी कोरिया के साथ ताल्लुकात की कैफियत हालत जंग में होने वाले ताल्लुकात जैसी है, लिहाजा जनूबी कोरिया के साथ तमाम मामलात को इसी तनाजुर में देखा जाएगा। पीर को जनूबी कोरिया के वजारत दिफा ने ऐलान किया था कि अमरीका और जनूबी कोरिया ने शुमाली कोरिया की इश्तियाल अंगेज कार्रवाइयों से निमटने के लिए एक नए फौजी मनसूबे पर दस्तखत किए हैं। हुक्काम के मुताबिक नए मनसूबे के तहत अगर शुमाली कोरिया की जानिब से कोई भी महदूद हमला होता है तो जनूबी कोरिया और अमरीका उसका मुश्तरका जवाब देंगे। शुमाली और जनूबी कोरिया के दरमियान ताल्लुकात एक अरसे से कशीदा हैं और वो एक दूसरे पर इश्तियाल अंगेज कार्रवाइयों के इल्ज़ाम लगा रहे हैं, लेकिन गुज़श्ता माह शुमाली कोरिया की जानिब से तीसरे जौहरी तजुर्बे के बाद खित्ते में कशीदगी में इजाफा हुआ है। शुमाली कोरिया की जानिब से 12 फरवरी को किए जाने वाले جوہری تجربے کے بعد اقوام متحدہ نے اس پر نئی پابندیاں عائد کی ہیں۔ اس وقت اس علاقے میں جو کچھ بھی ہو رہا ہے اس کی ساری وجہ امریکہ کی اشتعال انگیزی ہے، اس لیے اگر دونوں ملکوں میں جنگ ہوتی ہے اور اس کا دائرہ وسیع ہوتا ہے تو اس کی پوری ذمہ داری بھی امریکہ پر عائد ہوگی۔ تو یہ تھا ایران سے شان والا روزنامہ ہمشہری، جس کے مقالے اور کچھ سرخیوں پر ہم نے نظر ڈالی، اور اب باری ہے ہندوستانی اخبارات پر نظر کی، لیکن ایک بریک کے بعد۔ جی ناظرین، اب ایک نظر ڈالتے ہیں ہندوستان سے شائع ہونے والے اخبارات پر۔ وہاں ہمارے ساتھی جعفری صاحب ہمارا انتظار کر رہے ہیں۔ جی جناب۔
بسم اللہ الرحمن الرحیم، السلام علیکم۔ نئی دہلی اسٹوڈیو کی جانب سے آپ سبھی ناظرین کا خیر مقدم ہے۔ میں ہوں محمد احمد جعفری اور آپ دیکھ رہے ہیں ہمارا پروگرام اخبارات کا جائزہ۔ ناظرین، نئی دہلی سے شائع ہونے والے بیشتر اردو اخبارات نے جن اہم خبروں کو شہ سرخیاں دی ہیں، ان میں سب سے نمایاں خبر میانمار کے حوالے سے ہے، جس کے مطابق میانمار میں میڈیا کی 50 سالہ اجارہ داری ختم، نجی اخباروں کی اشاعت شروع۔ ناظرین، اس سلسلے میں روزنامہ انقلاب کی سرخی کچھ اس طرح ہے: میانمار میں نصف صدی بعد عوامی اخباروں کی اشاعت۔ آئے ناظرین، اب نظر ڈالتے ہیں روزنامہ انقلاب کی کچھ دوسری اہم سرخیوں پر۔ سری لنکا میں مذہبی انتہا پسندی و نسل پرستی پھیلانے والے گروپوں پر پابندی کی تیاری۔ جنوبی کوریا کا شمالی کوریا کے خلاف سخت کاروائی کا عہد۔ ناظرین، روزنامہ انقلاب نے اہم اور غیر اہم سیاسی ترجیحات کے عنوان سے ایس ایم اے کاظمی کا ایک مضمون شائع کیا ہے، جس میں مضمون نگار کہتے ہیں 1.25 کروڑ کی آبادی والے ہندوستان کے سب سے وسیع پارلیمانی جمہوریت کے تقریباً سبھی نیوز چینلز پچھلے چند دنوں اپنا بیشتر وقت صرف 3 موضوعات پر صرف کر چکے ہیں۔ اڈوانی کے سلسلے میں ملائم سنگھ کی توصیفی کلمات کی سیاسی معنویت کیا ہے، سنجے دت کا جرم گورنر یا صدر مملکت کے ذریعے قابل معافی ہے یا نہیں، اور سرکاری کھلاڑیوں کا چنئی کے میدان میں اتارا جانا مناسب ہے یا غیر مناسب، یہ موضوعات ہمیں اس ملک میں ابھرتی غیر سنجیدہ سیاسی ترجیحات کا احساس دلا رہے ہیں۔ ناظرین، مضمون نگار آخر میں کہتے ہیں اپنی ترجیحات کی صحیح نشاندہی اور ان کے حصول کے لیے وقت کے اسراف بیجا سے پرہیز ہماری 2 بنیادی ضرورتیں ہیں، جن کی تکمیل اس ملک کی سیاست اور میڈیا کا بہت اہم رول ہے۔ اس ملک کی سیاست داں اگرچہ اپنے اپنے سنگھاسنوں کی وفاداریوں سے بندھے ہیں، مگر ان کے اور اس ملک کے میڈیا کو میرا مخلصانہ مشورہ ہے کہ فرسودہ موضوعات کی غیر ضروری تشہیر اور ان کی اہمیت کو اتنا نہ بڑھا دیں کہ اس ملک کی عوام کی نگاہ میں اہم اور غیر اہم ترجیحات کی تفریق ہی مٹ جائے۔ ناظرین، اب پیش خدمت ہیں روزنامہ ہمارا سماج کی کچھ اہم سرخیاں۔ مصری سیاحوں کو بغیر ویزا ایران جانے کی اجازت۔ پاکستان میں انتخابی بخار کا پارا ہوا تیز، کاغذات نامزدگی کا مرحلہ شروع۔ فیس بک پر خانہ کعبہ کی بے حرمتی، ابو عاصم اعظمی نے مہاراشٹر اسمبلی میں کیا احتجاج، سائٹ بلاک کرنے کا مطالبہ۔ ناظرین، روزنامہ ہمارا سماج نے انسداد فرقہ وارانہ فسادات قانون بنانے میں ٹال مٹول کیوں کے عنوان سے مولانا عبدالحمید نعمانی کا ایک مضمون شائع کیا ہے، جس میں مضمون نگار کہتے ہیں سرکار ملک و قوم کے مفاد اور پبلک سروکار والے مسائل کے حل کے تئیں جس طرح بے حسی و بے توجہی برت رہی ہے، اس کا نظارہ انسداد فرقہ وارانہ تشدد فساد قانون بنانے کے عمل میں کیا جا سکتا ہے۔ برسوں سے جمعیت ما حلم جیسے تنظیم اس کے لیے سرگرم عمل ہے۔ ابھی گزشتہ دنوں اس نے کامیاب انصاف مارچ بھی کیا تھا، لیکن سرکار اور اس کی انتظامیہ میں ایسے عناصر گھسپیٹھ کر گئے ہیں جس کے لیے ملک کے محروموں، محنت کشوں، کمزوروں اور اقلیتوں، خصوصاً مسلم اقلیت کے مسائل کوئی زیادہ معنی اور اہمیت نہیں رکھتے ہیں، اور وہ ملک کو ایک مخصوص نہج پر ایک مخصوص سمت میں لے جا رہے ہیں، اور حالات اس کا صاف اشارہ کر رہے ہیں کہ ہمیں ایک طویل جدوجہد اور لڑائی لڑنی پڑے گی۔ گرچہ انسداد فرقہ وارانہ فساد قانون ملک کے مفاد میں ہے اور سب کی ضرورت ہے، تاہم کمزوروں اور مسلم اقلیت کو اپنے تحفظ اور ملک کے امن و ترقی کے مد نظر اس کی زیادہ ضرورت ہے۔ موجودہ صورتحال اس میں عدم تحفظ اور محرومی کے احساس کو بڑھا رہی ہے۔ ناظرین، مضمون نگار آخر میں کہتے ہیں اس لیے عقل مندی کی بات یہی ہے کہ انسداد فرقہ وارانہ فساد قانون جتنی جلد ممکن ہو بنایا جائے۔ ناظرین، اب پیش خدمت ہے روزنامہ راشٹری سہارا کی کچھ اہم سرخیاں۔ میانمار میں منظم نسل کشی کے واقعات، حکومت پولیس کے رول کی جانچ کرائے، ہیومن رائٹس واچ کا مطالبہ۔ 12 سال بعد بھی سوالوں کا جواب نہیں مل سکا، امریکہ 9/11 کا جواز ثابت کرنے میں ناکام۔ کشمیر میں ہڑتال کے باعث معمولات زندگی درہم برہم۔ ناظرین، روزنامہ راشٹری سہارا نے مسجد اقصی پر صہیونی حملے اور مسئلہ فلسطین کے عنوان سے مولانا اسرار الحق قاسمی کا ایک مضمون شائع کیا ہے، جس میں مضمون نگار کہتے ہیں، یوں تو مسجد اقصی عرصہ دراز سے صہیونی عناصر کے نشانے پر ہے، لیکن گزشتہ چند ماہ کے دوران مسجد اقصی پر جس طرح بے تر پے در پے حملے کیے گئے ہیں، اس سے اندازہ ہوتا ہے کہ یہودی لابی مسجد اقصی کے گرد شکنجہ کس رہی ہے۔ حیران کن امر یہ ہے کہ مسجد اقصی کو نشانہ بنانے میں صرف یہودی عوام ہی پیش پیش نہیں ہیں، بلکہ اسرائیل سرکار، اس کے اعلی عہدیدار بھی آگے آگے نظر آ رہے ہیں۔ ابھی حال ہی میں اسرائیلی فوج نے مسجد اقصی پر دھاوا بولا اور 10 نمازیوں کو حراست میں لے لیا۔ اس سے قبل بھی یہودی فوج کے ذریعے بار بار مسجد اقصی کی توہین کے واقعات سامنے آتے رہے ہیں۔ گزشتہ سال یہ خبر بھی منظر عام پر آئی تھی کہ مسجد اقصی کے گرد اندر اندر کھدائی کی جا رہی ہے تاکہ مسجد اقصی کی بنیادی وہ عمارت کمزور ہو جائے اور مسجد اقصی کی عمارت گر پڑے۔ ناظرین، مضمون نگار آخر میں کہتے ہیں، آخر کب تک اسرائیلی درندگی جاری رہے گی اور وہ کب تک فلسطینیوں کو نشانہ بناتا رہے گا اور کب تک مسجد اقصی پر حملہ کرتا رہے گا؟ عالمی برادری کب تک خاموش رہے گی اور کب تک تماشا دیکھتی رہے گی؟ انصاف کا تقاضا یہ ہے کہ دنیا انسانیت اس سلسلے میں سنجیدہ ہو اور اسرائیل کو اس کے مظالم سے روکے۔ ناظرین، اسی کے ساتھ نئی دہلی اسٹوڈیو سے اخبارات کا جائزہ ختم ہوتا ہے۔ اجازت دیں، خدا حافظ۔
شکریہ۔ تو ناظرین، دہلی اسٹوڈیو سے ہمارے ساتھی محمد احمد جعفری ہندوستانی اخبارات کا جائزہ پیش کر رہے تھے۔ ہم ان کے کیمرامین کے اور تمام اپنے ساتھیوں کے شکر گزار ہیں۔ اور اب باری ہے ایک بار پھر ایرانی اخبارات کی۔ ناظرین، ایران سے شاہنہ علی اخبار جوان کی کچھ سرخیوں پر ایک نظر۔ ایران کے اسلامی نظام کی ترقی، سامراجی طاقتوں کی دشمنی کی اصل وجہ، جنرل فتح اللہ جمیری۔ امریکہ کے ایک اخبار نے پھر اسلامی مقدسات کی توہین کی۔ جان مکین نے عراق کی جنگ میں شکست کا اعتراف کیا۔ جی ناظرین، یہ روزنامہ جوان کی کچھ مختصر سرخیاں تھیں، اور اب ایک سرخی پر تفصیلی نظر۔ روزنامہ جوان اپنی سرخی شامی فوج کی دہشت گردوں سے جھڑپ، کئی دہشت گرد ہلاک کے ذیل میں لکھتا ہے، دہشت گردوں کے خلاف شام کی فوج کے آپریشن جاری ہیں۔ فوج نے مغربی علاقے لاذقیہ اور ربیہ میں حملے کر کے دسیوں دہشت گردوں کو ہلاک اور زخمی کر دیا ہے۔ ان آپریشن میں دہشت گردوں کے سربراہ عمر علی حسینو، شعبان ہاشم اور ابو عبداللہ علی بھی ہلاک ہو گئے ہیں۔ ان حملوں میں شام کی فوج نے دہشت گردوں کی گاڑیاں بھی تباہ کر دی ہیں۔ ادھر اطلاعات ہیں کہ لاذقیہ کے علاقے وادی شیخان میں بھی متعدد دہشت گرد ہلاک ہوئے ہیں، جبکہ دہشت گردوں نے پناہ نہ دینے پر 10 افراد کو قتل کر دیا ہے، جن میں زیادہ تر خواتین اور بچے شامل ہیں۔ دہشت گردوں نے مشرقی علاقے دیر الزور میں تیل کے 3 کنوؤں میں آگ لگا دی ہے۔ دہشت گردوں میں تیل کی تقسیم پر اختلاف ہو گیا تھا، جس کے بنا پر انہوں نے تیل کے کنوؤں میں آگ لگا دی۔ ان کنوؤں سے روزانہ 4000 بیرل تیل ضائع ہو رہا ہے۔ شام میں سرگرم عمل دہشت گردوں کو امریکہ، صہیونی حکومت، سعودی عرب، ترکی اور قطر کی حمایت حاصل ہے۔ ناظرین، روزنامہ جوان کی اس تفصیلی سرخی کے بعد ہم رخ کریں گے پاکستان کا۔ جی ناظرین، پاکستان کے اسلام آباد اسٹوڈیو میں پاکستانی اخبارات کے ساتھ منتہا کاظمی موجود ہیں۔ جی منتہا کاظمی،
بہت شکریہ۔ بسم اللہ الرحمن الرحیم، السلام علیکم ناظرین، تمام دیکھنے والوں کو اسلام آباد اسٹوڈیو میں خوش آمدید۔ آج کے اپنے جائزے کا آغاز کرتی چلوں گی روزنامہ اوصاف میں شائع اہم خبروں سے۔ ان پڑھ نا اہل جھوٹے الیکشن نہیں لڑ سکتے چیف جسٹس، 199 سابق ارکان کو ڈگریوں کی تصدیق کے لیے 3 دن کی مہلت۔ वज़ीर-ए-आज़म ने नाम फाइनल कर दिए। 15 रुकनी वफाकी काबीना आज हल्फ उठाएगी। सिक्योरिटी का मजबूत मैकेनिज्म बना रहे हैं। इंतखाबात के दौरान आवाम को पुरअमन माहौल फराहम किया जाएगा, सेक्रेटरी दिफा। और सिंध की निगरान काबीना ने कराची में 8,000 पुलिस एहलकार भर्ती करने की मंजूरी दे दी। यहां बात करती चलूंगी रोजनामा और साफ में शाया इदारिये के हवाले से, जिसका उनवान बताती चलूं, उम्मीदवारों की स्क्रूटनी का मरहला इंतहाई शफाफ होना चाहिए। नाज़रीन, 11 मई के इंतखाबात का पहला मरहला उम्मीदवारों के कागजात नामजदगी जमा कराने के साथ मुकम्मल हो गया है। मुल्क भर में रात 12 बजे तक तकरीबन 10,000 से ज्यादा उम्मीदवारों के कागजात नामजदगी वसूल किए गए। इलेक्शन कमीशन के जराये का कहना है कि उम्मीदवारों की स्क्रूटनी का काम अब शुरू हो गया है। नादहिंदा, सजा याफ्ता, दोहरी शहरियत और जाली डिग्री के हामिल उम्मीदवार नाअहल करार पाएंगे। तहम 7 अप्रैल तक उम्मीदवारों के कागजात नामजदगी की जाँच पड़ताल की जाएगी। नाज़रीन, अवाम की हकीकी अक्सरियत का एतमाद रखने वाली हुकूमत ही मुल्क कौम की बेहतरी पर मबनी बड़े फैसले कर सकती है। और जहां तक हमारा ख्याल है, इस मसले का एक ही हल है और वो ये है कि आर्टिकल 62 और 63 पर मुकम्मल अमल दरामद किया जाए। इलेक्शन कमीशन ऑफ पाकिस्तान के अब तक के मस्बत इकदाम को हर हल्के में सराहा जा रहा है, लेकिन हम समझते हैं कि इलेक्शन कमीशन, सुप्रीम कोर्ट और निगरान हुकूमत मिलकर इस अमल को शफाफ बना सकते हैं। अगर ये इदारे उम्मीदवारों की स्क्रूटनी को शफाफ बनाने में कामयाब हो जाते हैं तो फिर ये पाकिस्तानी तारीख में एक नया मोड़ होगा और लोग फखरुद्दीन जी इब्राहिम और इसकी टीम को सदियों याद रखेंगे। अब बात करूंगी रोजनामा नवाए वक्त में शाया आज की अहम खबरों के हवाले से। तालिबान कतर में दफ्तर खोलने के लिए पहले अलकायदा के साथ तमाम ताल्लुकात खत्म कर दें अफगान हुकूमत। तुर्क आर्मी चीफ का दौरा है पाकिस्तान, जनरल कियानी खालिद शमीम से मुलाकातें। जनरल जोसेफ का पहला दौरा है पाकिस्तान, अफगानिस्तान से कार्रवाइयां रोकने में मदद करे आर्मी चीफ। यहां बात करूंगी रोजनामा नवाए वक्त में शाया इदारिये के हवाले से, जिसका उनवान बताती चलूं, अमरीकी माजूर फौजी का साबिक सदर बुश और डक चीनी के नाम पैगाम। नाज़रीन, इराक पर जारी हुई हर लिहाज से नाकाम जंग थी, मिस्टर बुश मैं तो मर रहा हूँ, अब तुम्हारी और डक चीनी की बारी है, बिस्तरे मर्ग पर पड़े अमरीकी फौजी का नोहा। नाज़रीन, ये तमाम बातें एक साबिक अमरीकी फौजी ने अपने खत में सदर बुश को और डक चीनी को कही है। नाज़रीन, इराक में मरने और जख्मी होने वाले फौजियों की तमाम तर जिम्मेदारी इन दोनों पर ही आयद होती है और मजीद इस खत से अमरीकन पॉलिसी साजों की आंखें अब खुल जानी चाहिए, जो दूसरे ममालिक पर बिला जवाज जंग थोपने में मशगूल रहते हैं। आज खुद अमरीका के शहरी और साबिक फौजी जंग की जिम्मेदारी अमरीका पर डाल रहे हैं। ऐसी सूरत हाल अफगान जंग की शक्ल में हमारे सामने है, जिसमें अमरीका ने दहशतगर्दी के खात्मे पर लाखों बेगुनाह इंसानों का कत्ल आम किया और ये सूरत हाल इस जंग में बरसरे पैकार अमरीकी फौजियों के लिए भी सुहाने रूह बन चुकी है, जिनमें इसी तनाजुर में खुदकुशी का रुझान बढ़ता जा रहा है और आधे से ज्यादा फौजी नीम पागल हो चुके हैं। और मजीद कहती चलूँ तो माजूर अमरीकी फौजी के खत्मे वाशिंगटन इंतजामिया के लिए भी सबक है कि वो अफगानिस्तान में शुरू की गई अपनी लाहासिल जंग से खलासी पाले, वरना इंसानी तबाही का अमरीका जिम्मेदार ठहरेगा। और यहां बात करती चलूंगी रोजनामा एक्सप्रेस में शाया आज की अहम खबरों के हवाले से। तारिकीन वतन को वोट की सहूलत का सॉफ्टवेयर तैयार होने पर सुप्रीम कोर्ट का इजहार इत्मीनान। एसाफ अफगान सरहद से पाकिस्तान में दहशतगर्द हमले रुकवाए, जनरल कियानी। जुड़वा शहरों में मूसलाधार बारिश, झालाबारी, मौसम खुशगवार। और इसी के साथ प्रोग्राम के आखिर में बात करती चलूंगी साबिर करबलाई के तहरीर करदा मकाले के हवाले से, जिसका उनवान बताती चलूं, ईरान इसराइल को नाबूद कर देगा। नाज़रीन, दौरे हाजिर में बदलते हुए हालात और बिलखसूस ईरान पर लगाई जाने वाली इस्तेमारी पाबंदी और सख्तियों के बाद भी ऐसा लगता है कि इस्लामी जमहूरिया ईरान खित्ते और बल्कि दुनिया में ताकत के तवाजुन को बदलने की भरपूर सलाहियत रखता है। मजीद इस बात का इंकशाफ हाल ही में ईरान के सुप्रीम लीडर आयतुल्ला सैयद अली खामेनाई की एक तकरीर के बाद भी हुआ है। नाज़रीन, माहिरीन सियासियात कहते हैं कि खित्ते में और बिलखसूस दुनिया में बहुत जल्द ताकत का तवाजुन और ताकत का मरकज तब्दील होने वाला है, जिसका मरकज और महवर इसराइल की नाबूदी से जुड़ा हुआ है। तहम ईरान न्यूक्लियर एनर्जी के हुसूल से पीछे अब नहीं हटेगा और इस राह में ईरान पर लगने वाली अमरीकी पाबंदियां दरअसल ईरान और ईरानी कौम के अंदर जज्बा पैदा करने का बायस बनती हैं, ताकि तरक्की और इस्तेहकाम और कामयाबी हासिल की जाए। लेकिन ईरान किसी सूरत अपने दुश्मनों के साथ मुजाकिरात और अपने हुकूक पर किसी किस्म का समझौता नहीं करेगा। और यहीं अगर अमरीका की बात करती चलूँ तो अमरीका को अब इस बात का एहसास हो चुका है कि अमरीका की ईरान पर पाबंदियां और सख्तियां ईरान की कामयाबियों के रास्ते में रुकावट बनने में नाकाम हो चुकी हैं। और इन पाबंदियों और सख्तियों के बाईस अमरीका खुद एक ऐसी जंग में वारिद हो चुका है जिसका अंजाम अमरीका के लिए बहुत ही भयानक साबित होगा। मजीद ईरान ने वाजे कर दिया है कि ईरान दुनिया की किसी ताकत के सामने सिर नगू नहीं होगा और अगर किसी ने जारहियत करने की कोशिश की तो इसका मुंह तोड़ जवाब दिया जाएगा, जिसमें ईरान इसराइल को तबाह करने समेत किसी इकदाम से गुरेज नहीं करेगा। नाज़रीन, इसी मकाले के इख्तिताम के साथ ही अब हमारे आज के जायजे का यही इख्तिताम होता है। मुंतहा काज़ में आपसे इजाजत चाहेगी, खुदा हाफिज़।
शुक्रिया जी। ये थी मुंतहा काज़मी और नाज़रीन, आपने मुलाहजा फरमाया हिंदुस्तान और पाकिस्तान से शायन वाले अखबारात की कुछ खबरें और मकाले, जिनमें खास तौर से आलमी बिरादरी कब तक खामोश रहेगी, ईरान इसराइल को नाबूद कर देगा और एक माजूर अमरीकी फौजी का साबिक सदर बुश और डिक चिनी के नाम खत एक मकाले थे जिनका खास तौर पर जिक्र किया जा सकता है। और प्रोग्राम के आखिर में पेश खिदमत है कुछ आलमी कार्टून। नाज़रीन, आलमी मीडिया के कुछ कार्टून के साथ हमारा प्रोग्राम अखबारात का जायज़ा अपने इख्तिताम को पहुंचा। आप हमारी साइट से रुजू कर सकते हैं, पता है urdu.sahtv.ir। इसी के साथ कमर अब्बास और साथियों को इजाज़त दें, खुदा हाफिज़।